أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. میرے ساتھ تلاوت کرتے جائیے. آیت نمبر 96 ہے سورہ بنی اسرائیل. قل کفا باللہ شہیدا. اچھا شہیدا پہ آپ دیکھیے تنوین بھی لگی ہوئی ہے اور آگے الف بھی ہے. جہاں کہیں پہ ایسا لفظ ہو عربی زبان میں قرآن کریم کی آیت کے اندر تنوین لگی ہے آگے الف لگی ہے بیچ میں رک گئے سانس لینے کے لیے تو شہید دن نہیں پڑے شہیدا ہو جائے. اگر مسلسل پڑھ رہے ہیں تو ظاہری بات ہے وہ آگے سے ملے گا اور اگر وہاں سانس لینے کے لیے رک گئے تو شہید دن نہیں ہوگا پھر شہیدا ہو جائے. بینی و بینکم انہ کان بعبادہ خبیرا بصیرا. ومن یهد اللہ فهو المهتد ومن یضلل فلن تجد له او فلن تجد لهم اولیاء من دونه ونحشرهم یوم القیامۃ علی وجوههم. یہ حال جو ہے وہ دوسرے والی کی نصیحت کی سکتی ہے عمیم و بکمم و سما مأواهم جہنم کلما خبت زدناہم سعیرا ذلك جزاؤهم بأنهم كفروا بآياتنا جزا میں جو زا ہے اس میں سختی ہے جزا زا ہے زا نہیں ہے جزاؤهم فقالوا أإذا كنا یہ زال ہے اولم یرو ان اللہ. اب یہاں پہ ان اللہ پہ اگر رک جاتا ہے تو یہ الذی آ جائے گا. ٹھیک ہے ہم ساتھ مسلسل لا کے پڑھیں گے تو ان اللہ الذی اور اگر ان اللہ بھی کہیں گے تو الذی ہوگا. اولم یرو ان اللہ الذی خلق السماوات والارض قادر علی ان یخلق مثلہم قاف تنسی والا اس کو دھیان سے نکالیں گے وَجَعَلَ لَهُمْ أَجَلًا لَا رَيْبَ فِيهِ فَأَبَى الظَّالِمُونَ إِلَّا كُفُورًا قُلْ لَوْ أَنْتُمْ تَمْلِكُونَ خَزَائِنَ رَحْمَةِ رَبِّي یہ ازا پھر وہی آ گیا خزائن رحمت ربی اذن لامسکتم. اچھا اب یہ یہاں پہ بڑا دھیان دیکھیں یہ لام ہے اور لام کے آگے حمزہ آ رہا ہے یعنی حمزہ کیا ہے اگر الف کے اوپر حرکت ہے تو وہ حمزہ کہلاتا ہے اگر الف کے اوپر حرکت نہ ہو تو اس کو ہم الف کہتے ہیں الف ساکن سے الف کے اوپر اگر حرکت ہے تو وہ حمزہ کہلاتا ہے. لام کے بعد دیکھیے گا حمزہ آ رہا ہے اس کو آپ نے لمبا نہیں کرنا اگر آپ لمبا کریں گے معنی 100% الٹا ہو جائے گا. اگر آپ ادھر لام سر تم ذرا کر جیسے اگر بالفرض کسی شخص نے یوں پڑھا کہ ادھر لا ام سر تم تو یہ مطلب 100% الٹا بن جائے گا اور ادھر لام سر تم لمبا نہیں کرنا ادھر لام سر تم خشیت الانفاق وکان الانسان قدورا.
اس
जी थोड़ा सा लंबा करेंगे, छोटी मद है लंबी जी। इसमें पास देखिएगा कुल कफा बिल्लाह शहीदा, कफा एक काफी से है, तो कुल कफा बिल्लाह अल्लाह काफी है। शहीदा, शहीद जो होता है ना ये अरबी जुबान में हम ये हमारी उर्दू में इस्तेमाल होता है। कैसे देखिए हम अत्ताहियात में पढ़ते हैं लफ्ज अशहद अल्लाह, क्या मतलब है अशहद अल्लाह, मैं गवाही देता हूँ। शहीद भी गवाह को कहते हैं, तो गवाह यानी अल्लाह और गवाह के काफी है बैनी बैना मेरे और तुम्हारे दरमियान में अल्लाह गवाह के तौर पर काफी। इन्ना काना बिइबादिही खबीरन बसीरा, खबीरा खबर रखने वाले से, बसीरा बसारत से है, इबाद अल्लाह के बंदे, के अल्लाह अपने बंदों को बहुत खबर रखने वाला देखने वाला है। मैं यहादिल्लाहमोहतद यहादी किससे निकला जी, हिदायत से। मैं यहादिल्लाह अल्लाह जिसको हिदायत है, और मोहतद वो हिदायत पे आ जाता है, वो हिदायत काफ़ता है। मैं युजिल, युजिल हमारे उर्दू में इस्तेमाल होता है जलालत, जलालत गवार के साथ गुमराही को कहते हैं, और तो उसी से ये मंजुदिल जिसको अल्लाह गुमराह कर दे। नहशरुहुम यौमल क़ियामति अला वुजूहिहिम, नहशरु ये हशर का माना होता है जमा करना, यौम हशर मैदान हशर के दिन, उर्दू में जब इस्तेमाल करते हैं मैदान हशर, क़यामत के दिन को कहते हैं ना जी, क्योंकि क़यामत का जो मैदान है, मैदान हशर क्यों कहते हैं उसको, उसमें सारे लोग जमा होंगे इसलिए उसको मैदान हशर कहते हैं। तो वह नहशरुहुम कि हम जमा करेंगे, कुल्लमा खबत जिदना, जिदना ज़्यादा करने से, जब भी वो आग हल्की होगी तो हम उसकी आग भड़का देंगे, ज़्यादा कर देंगे। आगे देखिएगा जारी का जजा, हम जजा का लफ्ज़ भी उर्दू में बदले के लिए इस्तेमाल होता है, और इसी तरह से अला कुन्ना इरामा व रुफाता अन्ना लमबूसुना, मबूसुना मबूस उठाया जाना। अगर कादर का लफ्ज है, खलक समावाती वलर जमीन और आसमान का पैदा करना, और अगर वालिमूना, वालिमून भी हमारे उर्दू में इस्तेमाल होता है, इसी माना में है ज़ालिम लोग इनकार करेंगे। कुल्लो अंतुम तमलिकूना, तमलिकूना मालिक हकीकत से, खजाइना रहमत, खजाइना खजाने की जमा है, जिसका हमारे उर्दू में खजाने का माना होता है, यही माना है कि खजाइना रहमत रब्बी, मेरे रब के खजानों, मेरे रब की रहमत के खजानों। इधर लम सक तुम खशत अल इंफाक, मकान इंसान खतूरा, इंफाक खर्च करना, उर्दू में जैसे कहते हैं इंफाक फी सबीलिल्लाह, अल्लाह के रास्ते में खर्च करना, इंफाक का माना खर्च करना होता है। इंफाक से नहीं, वो यानी इंफाक में ये जो इसमें आ रहा है, वैसे बेसिक वर्ड तो मादा जो है वो नफ़ा है, नून फाक आ है, लेकिन जब इसकी शुरू में अलिफ आ रहा है ना, अनफका यूज तो इनफाक से खर्च करना जी, उसका जो बाब है ना चैप्टर है वो दूसरा है, तो उसमें रूट वर्ड एक है लेकिन दूसरे चैप्टर में गया, इसका मतलब खर्च करना, और जो निफाक है वो नाफका है। तर्जमा देखिएगा, कुल कफा बिल्लाह शहीदन बैनी बैनकुम, अल्लाह बतौर गवाह के काफ़ी है मेरे और तुम्हारे दरमियान में। इन्ना काना बिइबादिही खबीरन बसीरा, बेशक वो अपने बंदों की बहुत खबर रखने वाला है, देखने वाला है। मैं यहदिल्लाह फुल मुहतद, जिसको अल्लाह हिदायत दे दे फुल मुहतद, तो वो हिदायत पर आ गया, हिदायत याफ्ता हो गया। मैं युज़्लिल, जिसको अल्लाह गुमराह कर दे فلن تجد لهم, تو تم بالکل بھی نہ پاؤ گے کوئی مددگار من دونہ اللہ کے علاوہ, یعنی اللہ کے علاوہ کسی اور کو مددگار تم نہیں پاؤ گے کہ وہ اس کو اس گمراہی سے نکال دے. ونحشر یوم القیامۃ, اور ہم جمع کریں گے قیامت کے دن علی وجوہہم, ان کو ان کے چہرے کے بل پر, ان چہروں کے اوپر اونھے منہ کو جمع کریں گے, عمیا و بکما و سما, اندھے ہوں گے, گونگے ہوں گے, بہرے ہوں گے. مأواہم جہنم, مأوا ٹھکانے کو کہتے ہیں, تو جیسے ہم کہتے ہیں ملجا و مأوا, تو ملجا اور مأوا ٹھکانے کو کہتے ہیں, غریبوں کا ملجا, یتیموں کا مأوا, تو نار کے جو شیر ہیں, تو غریبوں کا ملجا, یتیموں کے مأوا, یعنی غریبوں کے ٹھکانے کی جگہ, پناہ لینے کی جگہ. تو مأواہم جہنم, کہا کہ ان کا ٹھکانہ جو ہے وہ جہنم ہوگا. کلما خبت, خبت کہتے ہیں کم ہو جانے کو, کلما خبت, جب بھی یہ آگ کم ہوگی جتنا ہم چاہیے ہم زیادہ کر دیں گے. ذالک جزاؤہم جہنم کفر بآیاتنا, یہ بدلہ اس بات کا کہ جہنم کفر بآیاتنا, انہوں نے ہماری نشانیوں کا, آیات سے مراد ہماری آیات, ہماری نشانیوں کا انکار کیا. وہ قالو, انہوں نے کہا, آئلہ کنہ اراما, کیا جب ہم ہڈیاں ہو جائیں گے اور ریزہ ریزہ ہو جائیں گے, پوشیدہ ہو جائیں گا, اتنا لم عروج ہونا, کیا ہمیں دوبارہ پیدا کیا جائے گا, دوبارہ کھڑا کیا جائے گا, خلقاً جدیدہ, نئے سرے سے. اولم یرو, کیا انہوں نے دیکھا نہیں کہ ان اللہ الذی خلق السماوات والارض, اللہ جل شانہ تو وہ ذات ہے کہ جس نے زمین اور آسمان کو پیدا کیا, قادر ہو, قادر ہے اس بات پہ, علانیہ فلقا بسلام, ان کی مثل کو پیدا کرنے میں بھی اللہ قادر ہے. وجعل لهم اجل لا ریب, اور اللہ نے بنایا ہے ان کے لیے اجل, اجل کہتے ہیں مدت کو, مہر مؤجل وہ مدت, وہ مہر جس میں ایک مدت مقرر ہوتی ہے, اجل موت کے فرشتے کو بھی کہتے ہیں, تو اس کا بھی ایک وقت ہوتا ہے. تو اردو کے اندر تو وجعل لهم اجل لا ریب فیہ, اور ہم نے بنائی ہے ان کے لیے ایک مدت, لا ریب فیہ یعنی جو کھڑا کرنا ہے اس کی ایک مدت بنائی, اس میں کوئی شک نہیں ہے. اب غالمون الا کفورا, تو انکار کرتے ہیں ظالم لوگ مگر الا کفورا, مگر وہ جو ناشکرے ہیں. قل لو انتم تملکون خزائن رحمت ربی, آپ کہہ دیجیے کہ اگر تم اپنے رب کے خزانوں کے مالک ہو, اذن لامسکتم, تم ان کو روک لو گے, خشیت الانفاق, خرچ کرنے کے خوف سے, یعنی تنگی کے خوف سے, اور اس بات سے کہ ہم نے خرچ کر دیا تو ہم تنگ پڑ جائیں گے. اور کان الانسان قطورا, اللہ نے کہا کہ انسان تو بڑا بخیل ہے. اب ذرا ان آیات کی تھوڑی سی تفصیل سنیے اور اس کی روشنی میں اپنا جائزہ لیں. پیچھے پس منظر ذرا تھوڑا سا ذہن میں واپس لے کر آئیے گا, کہ پچھلے درس میں ہم نے پڑھا تھا اس کے ساتھ تعلق ہے, کل کفا للہ شہیدم اور من یہاں دلہ اور محبت, وہ کرتا رہا. اللہ تعالیٰ نے پیچھے ان کے مطالبے ذکر کیا کہ اللہ جل شانہ نے اس کے اندر ہدایت کا ذکر کیا, اس میں ربط کیا ہے, اللہ تعالیٰ نے ہدایت کے ساتھ میں یہ اللہ اس محبت کیوں جوڑا, بڑا عجیب مدعا ہے, بہت ہی عجیب اللہ, یعنی یہ نکات ایسے جب آدمی پڑھتا ہے اور دیکھتا ہے تو جان جاتا ہے, باقی اللہ کا کلام ہی ہے جو اس پہ اس طرح سے نکات بن رہے ہیں انسان کا کلام. پچھلے درس میں ہم نے پڑھا یہ تھا کہ مشرکین مکہ نے مطالبے کیے تھے, انہوں نے کہا تھا کہ ہمیں اگر آپ علیہ السلام سچے نبی ہیں تو آسمان سے سیدھی جائے اور آپ چڑھ کے لے جائیں اور اوپر سے تصدیق نامہ لے آئیں. کسی نے کہا کہ زمین مکہ مکرمہ پہاڑ ہٹا دیں اور یہاں پہ باغات بنا دیں اور سب, تو اللہ نے ایک جواب دیا تھا حبیب علیہ السلام سے, ہم نے پچھلے درس میں ایک بات کی تھی, ختم ہو گیا تھا کہ اللہ نے فرمایا کہ آپ کو اللہ تعالیٰ نے رسول بنا کر بھیجا ہے, خدا بنا کر بھیجا, کہ آپ علیہ السلام رسول ہیں, افضل البشر ہیں, افضل البشر ہیں, تمام بنی نوع انسان تمام مخلوقات میں سب سے افضل, سب سے سب کے سردار, مگر خدا نہیں ہے. اور اللہ تعالیٰ نے ہم نے اس میں بات بھی پڑھی تھی کہ وہی سمجھتی کہ اللہ تعالیٰ نے ان کے خاص مطالبوں کو اللہ تعالیٰ پورا کرنا چاہتا کر سکتا تھا, اللہ نے نہیں کیا, क्योंकि ज़ाब्ता यह है किसी की खास दलील का मुतालबा जो होता है वो दुरुस्त नहीं होता। जैसे हमने कहा किसी को कहते हैं फलां से गवाही देगा तो मानूंगा, और वैसे दूसरी गवाही उसके खिलाफ पेश कर दी जाए वो कहेगी नहीं जो फलां से फलां कपड़े में आया गवाही देगा तो मानूंगा, तो दलील खास का मुतालबा पेश। अब इसी पस मंजर में देखिएगा जरा, तो अल्लाह ताला ने इरशाद फरमाया कि जमीन में मलाइका होते हैं तो मैं कोई फरिश्ता ही देता हूँ, जमीन में क्योंकि इंसान रहते हैं इसीलिए मैंने इंसानों के लिए इंसान ही बना के भेजे नबी। उनका शहीद हम बही नहीं बहना को अब उस पर उन मुश्रिकी ने मक्का की तरफ से किया गया कि आप जो फरमा रहे कि हल कुम तो इल्ला बशर रसूला कि मैं नहीं हूँ मगर एक बशर जिसको अल्लाह ने बतौर रसूल बना कर भेजा गया है, तो मा कुम तो हल कुम तो इल्ला बशर रसूला, तो आपके रसूल होने की क्या गवाही है? उसका जवाब दिया गया कि कुल कफा बिल्लाह शहीदम बैने बैनकुम कि अल्लाह मेरे ऊपर गवाह काफ़ी है, मेरे और तुम्हारे लिए अल्लाह का गवाह काफ़ी है। इन्ना काना बिइबादे खबीरन बसीर, वो अपने बंदों की बहुत खबर रखने वाला है, बहुत बसीरत रखने वाला है, जिसको अल्लाह हिदायत दे दे तो वो हिदायत है, और जिसको अल्लाह गुमराह कर दे तो उसके लिए कोई मददगार नहीं, कोई बंदा नहीं जिसको हिदायत दे। अब यहाँ पे नुकता जरा समझना है जिसको हमने जो बहुत ही अजीब नुकता है हमारी जिंदगी के लिए। अल्लाह ताला मुश्रिकीन मक्का ने जो इनकार किया और अल्लाह ताला ने उनके उस इनकार के ऊपर आगे आयत, क्योंकि असल में देखिए कुरान करीम की जो तरतीब है ना ये आयात की, मैंने पहले ही बताया था कि तरतीब नज़ूली और है, तरतीब तौक़ीफ़ी और है, यानी कुरान करीम की जो आयात नाज़िल हुई है वो और तरतीब। अल्लाह ने अल्लाह के हबीब अलैहिस्सलाम ने बाकायदा अल्लाह के हुक्म से आयात को लिखवाते थे कि इस आयत को इस जगह के साथ लिखो, तो अल्लाह के हबीब अलैहिस्सलाम ने अल्लाह के हुक्म से वही से अल्लाह ने जो लिखवाई इन आयात को, इसमें तीन बातें हैं, तीन नुकात हैं इसका ताल्लुक हमारी जिंदगी से। नंबर एक, हिदायत किसको मिलती है? बुनियादी नुकता यह है कि हिदायत किसको मिलती है, कौन हिदायत से महरूम रहता है? अल्लाह ने जब हिदायत की बात की है तो उनके मुतालबात की बात, हिदायत की बात क्यों की है? सोचे तो सुनिएगा, मैं कह रहा हूँ कि हिदायत से गुमराह मिलने से, यानी हिदायत मिलने से क्या वजूहात है कि आदमी हिदायत से महरूम हो जाता है, और क्या वो अमूर हैं कि जिनको अगर वो इख्तियार कर तो हिदायत मिल जाती है? तीन बातें मिलती हैं हमें इन पिछली आयात का रोकने में, ये जो पिछली आयात। पहली बात, मुशरिकीन मक्का ने हक को समझा नहीं, नंबर एक। नंबर दो, जिसको हम कम फैमिली कह रहे हैं, नंबर दो जिद, और नंबर तीन कबूल ना करना, हक को कबूल ना करना, हक को कबूल ना करना। मुश्रिकीन मक्का में ये तीन बातें थी जो उन्होंने पीछे सारे मुतालबात किए, अगर आप उन मुतालबात को गौर करें, या तो वो ऐसे लोग थे कि उनके सामने हक आ गया था, हक वाजे हो गया था, दूध का दूध पानी का पानी हो चुका हुआ था, उसके बावजूद उन्होंने हक को कबूल नहीं किया था। नंबर दो, उनके अंदर जिद और तासुब था, जैसे अबू जहल कहा करता था कि मुझे पता है कि आप सच्चे नबी हैं मगर मेरी सरदारी, अपनी सरदारी का गौम और अपना घमंड था, इसके वजह से नहीं करता था। अल्लाह ने यहूद के बारे में कहा कि ये आपको ऐसे पहचानते हैं जैसे अपने बेटों को पहचानते हैं, क्या मतलब जितना आदमी को पता होता है ना कि ये मेरा ही बेटा है, बिल्कुल इसी तरह से ये आपकी नबूवत को पहचानते हैं, उनको पता है कि नबी आखिर जमा के इंतजार में बैठे हुए थे, सारे मदीना मुनव्वरा के गेट सारे यहूदी में जमा हुए थे, उनकी किताबों में लिखा हुआ था कि नबी आखिर जमा ने यहाँ पे शहर में मबूस होना है, बस उनको ये था कि बनो इसहाक में आएंगे, जब बनो इस्माइल में आए तो उनका सारा इंतजार वो तारसुब में बदल गया कि हमारे अंदर क्यों नहीं आए, उन्होंने कहा तो तारसुब
یہ دوسری چیز تھی.
اور حق کو قبول نہ کرنا، حق واضح ہے پھر بھی قبول نہ کرنا. اور تیسرا ہے حق کو نہ سمجھنا، کم فہمی. کم فہمی میں کیا ہے؟ تین چار چیزیں آئیں گی. نمبر ایک، حق بات کو سننا ہی نہ، جیسے وہ اپنے کانوں کو بند کر لیتے تھے، سننا ہی نہیں. سننا تو ہے مگر اس کو سمجھنے کی نیت سے نہیں سننا، بلکہ مذاق اڑانے کی نیت سے سننا ہے. تو پھر جب حق بات بھی اس کو کہی جاتی تھی تو چونکہ نیت پہلے ہی اپنا انہوں نے ایک جسے ہم کہتے ہیں کہ دل کا برتن پہلے ہی اوندھا کر کے بیٹھے ہوتے تھے، تو اندر بات کہہ جاتی. تو حق بات کو نہ سننا، حق بات کو سننا مگر حق سمجھنے کی نیت سے نہیں، سمجھنے کی نیت سے نہیں سننا، مذاق اڑانے کی نیت سے سننا. غور نہ کرنا، یہ تیسری بات بھی ہے، تو غور بھی نہیں کرتی. تو تین امور ہو گئے مشرکین مکہ کے اس کے اندر حق کو قبول نہ کرنے میں. نمبر ایک، حق بات کو نہ سننا، سننا مگر سمجھنے کی نیت سے نہ سننا، اور سن بھی لینا تو غور نہ کرنا. یہ تینوں جو ہے نا وہ حق کم سمجھی نام لے لیں اس کو آپ، یا حق سے نہ سمجھی نام لے لیں. دوسرا یہ کہ سرے سے انکار، میں نہ مانوں والی بات، جیسے میں نے کہا تھا کہ کوا اور اس کا ہوا میں نے ماننا ہی نہیں، اس کو کوئی علاج نہیں دنیا میں. اور تیسرا ضد ہونا. یہ تین وہ باتیں تھیں جو تین باتوں کے اندر، حق والی بات کو بھی شامل کر لیا جائے تین امور کو، تو تین اور دو پانچ منزل تھے. یہ پانچ وہ امور تھے جو ہمیں پچھلی آیات میں مل رہے ہیں، اور ان کے ساتھ سے اللہ نے فرمایا کہ جو ہدایت پہ آئے گا میں یہ دل اس کو اللہ ہدایت دیتے تو ہدایت پہ. کیا مطلب؟ کہ اگر تم ان پانچ باتوں سے بچو گے اللہ بھی تمہیں ہدایت دے دے گا، اگر تم ان پانچ باتوں میں مبتلا ہو تو پھر اللہ کی طرف سے گمراہی کی مہر لگ جائے گی. اگر تم ان پانچ باتوں میں کسی ایک بات میں مبتلا ہو تو پھر میں اللہ کو گمراہ کر دے گا. اور جو اللہ کو گمراہ کرنا ہے تم اللہ کو بلیم نہیں کر سکتے کہ اللہ نے کیوں گمراہ کیا، کہ تم پہلے ان کاموں میں مبتلا ہوئے ہو. جس میں پہلے بھی ایک دفعہ تم سمجھایا تھا کہ اللہ تعالیٰ شانوں نے جن آیات میں تذکرہ آتا ہے کہ اللہ نے ان کے دلوں میں مہر لگا دی، تو ہم یہ نہیں کوئی بلیم کا کفار بلیم نہیں کر سکتے کہ اللہ نے ہمارے دل مہر لگا دی تو ہم کیا نہیں ماننا ہے. اللہ نے لگائی، اس میں کوئی شک نہیں کہ اللہ نے یہ اسٹیمپ لگائی ہے، لیکن انہوں نے لگوائی ہے، انہوں نے اپنے کرتوتوں سے لگوائی ہے. نہ یہ ایسے کرتوت کرتے، نہ یہ اللہ تعالیٰ ان کے بارے میں فیصلہ کرتا. تو جب ان پانچ باتوں میں سے کوئی بات ہوتی ہے تو پھر اللہ کی طرف سے ہدایت کے راستے بند ہو جاتے ہیں. تو ہم نے کیا کرنا ہے؟ ہم نے پانچ باتوں سے نکلنا ہے. نمبر ایک، اگر ہمارے سامنے کوئی حق بات کہی جا رہی ہے تو ہمیں حق کو سننا ہے، حق بات کو سنیں، سمجھیں، غور کریں، اپنی زندگی پہ غور کریں. حق بات سنی، نیک بات سنی، دین کی بات سنی، اپنی زندگی پہ غور نہیں کیا، تم ادھر سے سن کے ادھر سے نکل جائے گی. اپنی زندگی پہ غور بھی تو کریں، ہم نے اس حق بات پر کیسے عمل کرنا ہے. دوسری بات، تعصب، نہ میں نہ مانوں والی کیفیت، یہ آدمی کو حق بات سوچنے سمجھنے سے محروم کر دیتی. کسی کا اناد اور تعصب، یہ بھی آدمی کو حق قبول کرنے سے محروم کر دیتا ہے. تو ہمیں ان پانچ باتوں سے بچنا ہے. من یہد اللہ فلا مضل، اور جس کو اللہ ہدایت دے دے تو وہ ہدایت پر ہے. من یضلل، جس کو اللہ گمراہ کر دے، فلن تجد لہ مولیا، اللہ کے سوا اس گمراہی سے کوئی نکالنے والا نہیں ہے. من نحشم یوم القیامۃ، اور ہم قیامت کے دن ان کو جمع کریں گے، علی وجوہہم، ابھی اللہ جل شانہ نے انجام بیان فرمایا کہ جو گمراہی پہ دنیا کے اندر تو میرے حبیب علیہ السلام کو مذاق کر رہے تھے، ان کے سامنے استہزاء کر رہے تھے، تو دنیا کے اندر اللہ نے ڈھیل دی ہوئی ہے، اللہ کی طرف سے فوری عذاب نہیں آتا. اللہ تعالیٰ نے کئی گناہ ایسے ہوتے کہ ان کا آسمان اور زمین اللہ سے زیادہ استعمال حدیث مبارکہ میں آتا ہے، کئی گناہ ایسے کہ ان میں حدیث اللہ سے زمین اللہ سے اجازت مانگ لیتی کہ اللہ مجھے اجازت دے میں اس گناہ گار کے اوپر پھٹ پڑوں اور اس کو اپنے اندر دھسا دوں، اپنے اندر اس کو دے لوں اس کو عذاب کے طور پہ. آسمان ہوتا ہے کہ اللہ مجھے اجازت دے دے کہ میں اس کے اوپر گر پڑوں، اس کو تباہ کر دوں. دنیا کے اندر اللہ جل شانہ نے ایک آزمائش کے طور پہ، اس میں ایمان والوں کی بھی آزمائش ہے اور اس کے اندر کفار کی بھی آزمائش ہے، اور لیکن جب آخرت ہے، آخرت کا معاملہ ہے، تو اللہ تعالیٰ فرمایا کہ ناشر یوم قیامت اللہ وجوہم عمیا. اچھا، یہ کسی کو چہرے کے اوپر لے کر آنا، یہ عربی زبان میں محاورہ ایسا ہے جیسا کہ ہم اردو میں کہتے ہیں نا کہ میں اڑتا ہوا گیا، میں بہت جلدی سے میں نے کوئی کام کیا، تو کسی کو عربی زبان کے اندر اللہ وجوہم حشر اللہ وجوہ، کسی کو کسی کے چہرے پہ جمع کرنا مطلب جلدی سے ہوتا ہے، اس کا اس سے یعنی سے مقصود ہوتا ہے کہ ہم اس کو بہت جلدی جمع کر دیں گے، اور جب جلدی جمع کریں گے تو عمیہ و بکمہ و سمہ. اب یہ وہ تین اوصاف ہیں جو میں نے آپ کو بیان کیے کہ دنیا میں جو کہ اندھے تھے، کس سے؟ حق سے، حق سے حق سامنے تھا، اندھے بن گئے، دنیا میں اندھے بن گئے، تو اللہ قیامت میں اندھا کر دے گا. حق بات سننے سے قبول کرنے سے انکاری تھے، اللہ قیامت کے دن اللہ نے کیوں یہ تین اوصاف بیان کیے؟ اللہ تعالیٰ کانوں کو بھی اس دن پھر بہرا کر سکتا ہے. دنیا میں حق موقع پہ حق بات بولنے سے یہ گونگے تھے، حق بات کرتے نہیں تھے، اللہ قیامت کے دن گونگا کر دیتا.
ماواؤں جہنم، اللہ تعالیٰ فرماتے ہیں کہ ان کفار کا ٹھکانا جہنم ہوگا. کلما خبر سے اتنا ہم سائے گا، جب بھی اس کی آگ ہلکی ہوگی تو ہم بھڑکا دیں گے. یہ کہ بھئی ایسا نہیں ہے کہ جہنم کبھی ہلکی بھی ہوگی بلکہ بھڑکتی ہی رہے گی. یہ یعنی یہ آپ سمجھیں کہ اس کی شدت کو بیان کرنے کے لیے اللہ تعالیٰ شاہ نے کہا ہے، اتنی آگ شدید ہے کہ بھڑکتی رہی کبھی کم نہیں ہوگی. ذالک جزاؤہم بانہم کفروا بآیاتنا، کہ بدلہ ہے اس چیز پہ کہ جو انہوں نے کفر کیا، وہ قالو اور کہتے تھے کہ اذا کنا عظاما ورفاتا، کیا جب ہم بوسیدہ ہو جائیں گے اور ہم ہڈیاں ہو جائیں گے تو کیا ہمیں دوبارہ اٹھایا جائے گا؟ انا بعوثنا خلقا جدیدا. اب یہاں پہ بظاہر تو دیکھیں ہم تذکرہ پڑھ رہے ہیں مشرکین مکہ کا، اور آپ یہ کہیں گے کہ آیات مشرکین مکہ کے بارے میں، لیکن اس سے ہمارے لیے کیا عبرت کا نمونہ ہے؟ ہمارے لیے عبرت کا نمونہ یہ ہے کہ ظاہر پہ مشرکین مکہ کو کیا دھوکہ لگا تھا. انہوں نے دیکھا ہمارے قبرستان میں مردے ہڈیاں ادھر ادھر رکھی ہیں، انہوں نے ظاہر پہ اعتبار کیا، انہوں نے اللہ کے نبی علیہ السلام کی جو بات تھی اس کو نہیں لیا، انہوں نے اپنی ظاہری عقل اپنی ظاہری سمجھ بوجھ پہ اعتبار کیا، اللہ کے نبی علیہ السلام کی نقل پہ آپ علیہ السلام کی بیان کردہ بات کو نہیں لیا کہ ہم قیامت کے دن کھائے جائیں گے. انہوں نے کہا ہم کیسے کھائے جائیں گے، ہمیں تو اپنا نہیں سمجھ میں آئی بات کہ بھائی ہڈی جو بوسیدہ ہو کر ریزہ ریزہ ہو جائے گی وہ کیسے نئے سے ریپروڈیوس ہو جائے گی اور نیا انسان پورا بن جائے گا پہلے کی طرح، ہمیں تو یہ عقل میں بات سمجھ میں نہیں آئی. تو انہوں نے انکار کر دیا. اس سے اصول کیا نکلا؟ اصول یہ نکلا کہ اگر دین کی کوئی بات اگر آپ کو نہیں بھی سمجھ میں آ رہی اور آپ کو یہ پروو ہو جاتی ہے، یہ بات پروو ہو جاتی ہے کہ واقعی دین کا حکم ہے، یہ واقعی اللہ کا حکم ہے، یہ واقعی اللہ کے نبی علیہ السلام کی حدیث مبارکہ پروو ہو جاتی ہے. آپ نے کسی مسلم مفتی صاحب سے پوچھ لیا، مسلم بات ہوگی کہ جی واقعی حدیث مبارکہ میں ایسا ہے، واقعی قرآن میں یہ بات کی گئی ہے اللہ تعالیٰ نے، کیونکہ اس دور میں تلبیس بہت زیادہ ہے، بہت ساری چیزیں ایسی ہیں جو قرآن حدیث کے نام بیان کر دی جاتی ہیں، حدیث ہوتی نہیں ہے، بات دین کی ہوتی نہیں ہے. اسی لیے میں نے یہ بات کہی کہ واقعی جب کوئی بات تصدیق ہو جائے پھر آمنا و صدق، پھر عقل پہ نہیں جائیں پھر نقل پہ جائیں، کہ جو اللہ نے اللہ کے حبیب علیہ السلام نے جو ارشاد فرمایا آمنا و صدق، ہم ایمان لائیں، اس کی کیسی کیفیت ہوگی، کیسا ہوگا، ये ऐसा मैं एक बात समझाना चाहूंगा कि जैसे कोई शख्स देहात में रहने वाला हो, इससे कसूर क्या निकला? कसूर ये निकला कि किसी चीज का समझ ना आना, यानी जो मुशरिकीन अब आप जाहिर तौर देखें हमारे दर्द के हमने क्या बात की, देखें कुरान ऐसा नहीं है कि सिर्फ पिछली उम्मतों के वाक्य बयान कर रहा है, उसमें हमारे लिए भी तो कोई बात है ना। इससे नुकता क्या निकला? इस नुकता ये निकला कि इसको पल्ले बांध दीजिए, किसी चीज का समझ ना आना, किसी चीज का समझ ना आना उसके बातिल होने की दलील नहीं होता। किसी चीज का समझ ना आना इस बात की दलील नहीं है कि वो चीज ही गलत है, वो ऑर्डर ही गलत है। कोई आदमी गांव का रहने वाला, उसने कभी जहाज नहीं देखा या कभी उसने ट्रेन नहीं देखी, कभी जिंदगी में से ट्रेन देखी नहीं है, उसको कहा जाए कि भाई एक इस तरह से इंजन होता है, वो अपने पीछे डब्बे लेकर चलता है और धुआं भी छोड़ता है, उसमें आग लगी होती है, लफीफाई आता है, एक इसी तरह से जो है ना वो एक देहाती आदमी था, उसको उसने उसने कभी ट्रेन नहीं देखी थी, उसको उसने पूछा ट्रेन कैसी होती है, आगे जी ट्रेन ना लाल रंग का होता है, उसमें लाल रंग का उसका होता है पेंट होता है और उससे धुआं निकल रहा होता है, तो उसने कहाँ होती है ट्रेन, उनकी फला फला जगह पे जाती है, वहाँ पे उसमें लोग बैठते हैं, तो वहाँ पे गया तो वो वहाँ पे एक जो कुली वगैरह होते हैं वो कुली बेचारा ना लाल रंग की वो अपनी वर्दी पहन के ना सिगरेट पी रहा था, उसने आओ देखा ना था उसके ऊपर चढ़ गया, कहा तो भी ट्रेन है, मुझे उसने लावन ताई थी कि धुआं निकल रहा था, धुआं निकल रहा है और लाल रंग के तुमने कपड़े पहने हैं, क्यों ट्रेन है मुझे लेके चल। तो अब ये ट्रेन जो है उसने ना देखी हो ना, तो वो कह रहा था ये कैसे पॉसिबल है, ऐसा होना कैसे पॉसिबल है कि हम जो देखे जानवर लेके जाते हैं, तो जब जानवर नहीं तो कैसे चले जा रही है वो, बगैर जानवरों के कैसे सवारी इतने सारे लोगों को लेके जा रही है, कितने घोड़े आगे लगाए हुए, कितने आगे बैल लगाए हुए, तो सब कहेंगे भाई ये किस तरह से साइंस ने तरक्की कर ली है, यूँ होता है यूँ होता है यूँ होता है। अब वो उसका मुझे तो समझ में नहीं आ रहा, मैं नहीं मानता, उसका ना समझ में आना और उसका इनकार करना इस बात से दलील नहीं है कि वो ट्रेन एग्जिस्ट ही नहीं करती। हम ये कहेंगे कि भाई सारे को समझ नहीं है, आ जाएगी वक्त के साथ साथ समझ में आ जाएगी तो पता चल जाएगा। तो मुशरिकीन मक्का के साथ यही मामला था, जो उन्होंने कहा। और दूसरी बात देखें, ये सारा बिल देख के सोचा है हमारा, ये दुनिया के तो सारा बिल देख के सोचा है, हमने जरूरत को नहीं देखा, हमने धर्मों को नहीं देखा, हमने किस्तों को नहीं देखा, हमने आज दाएं बैठे हैं पिछले बाएं बैठे हैं हमने नहीं देखे, हमने अल्लाह के नबी अलैहिस्सलाम पर ईमान लाए कि आप अलैहिस्सलाम जो फरमा रहे हैं सच है बहक है, हमने मान लिया कि यहाँ पर भी पूछते हैं यहाँ पर भी पूछते हैं, हमने मान लिया कि कब्र में ऐसा ही होगा, हमने मान लिया। अब भले हमें नजर ना आए, अगर नजर कब्र का हर एक को इस तरह से आना शुरू हो जाता तो फिर तो मुशरिकीन मक्का को इतराज करने की और उनको इनकार करने की होता ही ना, उन्होंने इनकार क्यों किया, उनको नजर नहीं आता था। अवलम ये रहो, अगर अल्लाह ताला ने दलील दी कि क्या वो जात जिसने जमीन और आसमान को पैदा किया उसके लिए क्या मुश्किल है कि तुम्हें दोबारा पैदा करें, ये क्यों अल्लाह ताला ने कहा? अब इसमें भी क्या नुकसान है? अल्लाह ने इसलिए कहा कि दो बातों से, नंबर एक, मुशरिकीन मक्का इस बात को तस्लीम करते थे कि जमीन और आसमान खालिक अल्लाह है, कुरान करीम ने जगह जगह जिक्र किया, वला इंसान तो मन खलक समावात व अर्ज यकूलुन अल्लाह, आप अगर इनसे सवाल करें किसने जमीन आसमान को पैदा किया है यकूलुन अल्लाह, वो कहेंगे जरूर जरूर अल्लाह, ये मानते थे कि जमीन आसमान का खालिक अल्लाह है लेकिन शरीक करते थे। अब अलग अलग शानों ने जिस चीज को वो तस्लीम करते थे उसको बेस बनाते हुए अगला कसम, इससे मतलब क्या निकला, हमें क्या सुन निकला, किसी को हक बात समझानी है तो उस चीज को बेस बना जिसको वो मानता है उसको बेस बना के अगली बात कि अल्लाह ने कहा कि जब तुम मानते हो कि जमीन आसमान का खालिक वो है तो जमीन आसमान से जब उसने पैदा किया तो जमीन आसमान की कसूलियत से ज्यादा तुम्हारा आसान है पैदा करना। और दूसरे मुकाम अल्लाह ने फरमाया कि तुम्हें पहले किसने पैदा किया,
انسان نے پہلے دن پیدا کیا تو اس کے لیے کیا مشکل ہے تمہیں دوبارہ پیدا کرنا؟ قل لو انتم تملکون خزائن رحمت ربی، آپ کہہ دیجیے کہ تب تم میں رب کے خزانوں کے مالک ہو، لام سب تم تو تم اسے ضرور بھی ضرور ہو سکتا. یہ خزانوں سے کیا مراد ہے؟ دو قول، پہلا قول تو یہ ہے کہ خزانوں سے مراد زمین و آسمان کے خزانے ہی ہیں، اور مقصود یہ تھا کہ جو کہ مشرقی نے مقابلے مطالبے کیے کہ یہ یوں کر دیا جائے، باغات نہ دیے جائیں، یہ کر دیا جائے، وہ کر دیا جائے، تو اللہ نے کہا کہ تمہیں سب کچھ کر بھی دیا جائے اور تمہیں باغات کے مالک بھی ہو جائے تو پھر کیا ہوگا؟ لم سب تم خشت الانفاق، تم تو اس کے اوپر سام بن کے بیٹھ جاؤ گے کہ خرچ کرنے کے اندیشے سے کہیں گے یہ ختم نہ ہو جائے، مال ختم نہ ہو جائے. پھر اگر اللہ نے طبیعت بیان فرمائی کہ کان انسان و قطورہ، کہ انسان تو وکیل ہے. یعنی مشرکین مکہ کے اندر بخل والی کیفیت تھی، اور علی اطلاق کہا گیا کان انسان و قطورہ تو بخل سے ہمیں نکلنا ہے. دوسری بات، خزائن کا معنی بعض مفسرین نے لکھا کہ خزائن رحمت ربی سے مراد رحمت سے مراد نبوت ہے. اس کے دلیل قرآن کریم سے ہی ہے. قرآن کریم میں سورہ زخرف میں اہم یقسمون رحمت ربی، کیا یہ آپ کے رحمت کو یہ تقسیم کرتے ہیں کہ اعتراض کرتے ہیں کہ نبوت اس کو ملی؟ کیونکہ ماں قبل میں آپ علیہ السلام کی نبوت ملنے بھی اعتراض تھا پیچھے، تو اسی مناسبت سے رحمت بال فصل کا تھا، کیونکہ پیچھے بھی اللہ نے نبوت نبی اسلام کے نبی بنانے پہ اعتراض کیا گیا تھا. اسی لحاظ سے کیا گیا کہ یہ جو نبوت ہے یہ کسبی نہیں ہے. کسبی نہیں، آپ کوئی کورس نہیں ہے بائے، آپ محنت اور مشقت سے اس کو حاصل نہیں کر سکتے. یہ تو اللہ کی رحمت ہے. اللہ تعالیٰ نے نبی کرم علیہ السلام کو، انبیاء کرام علیہ السلام کو جو نبوت دی، نبوت وحدی ہے، اور آپ علیہ السلام کو اللہ نے خاتم النبیین والمرسلین نہ دیا کہ قیامت تک کوئی بھی نہیں ہو سکتا. اور فرمایا کہ اگر یہ آپ کے رب کی رحمت کے خزانوں کے مالک ہو بھی جاتے، یعنی بالفرض اگر ان کے اختیار میں دیا جاتا نا کہ یہ نبوت نبی بنائے کسی کو، یا ان کی پسند کے مطابق نہیں بنایا جائے، تو پھر لام سب تو فرض کریں باپ، یہ تو بالکل ہی ناخود دائر کہتے ہیں کسی اور پر. دونوں معنی بہترین گئے ہیں. مقصود کیا ہے؟ مقصود یہ ہے کہ انسان حق بات کی دوسروں کے پہنچانے، اگر پہلا معنی لیا جائے کہ مال سے